ये जा रहे हैं नए नोट लोग लेते हैं, जायज है ऐसे बैंक से निकलवाना, लेकिन आजकल वो क्योंकि बैंक वाले देते मुश्किल से हैं, लिहाजा ब्लैक में मिल रहा है। उसमें क्या होता है, 1100 रुपए दें आप तो 1000 का की गड्डी मिलेगी, और 20 वाले हैं तो 2200 दें। ये नाजायज गुना और सूद का गुना है। इसमें मैंने तहकीक की है पहले, अल्हम्दुलिल्लाह पहले भी मालूम था, लेकिन इसलिए तहकीक करता हूँ कि जो बात हो मुफ्तियान दीन से पूछ के बताएं। अपने बलबूते पे ऐसे मसाइल बयान करने से बाद में खिलजान पैदा होता है। तो याद रखें, ऐसे जिस जो भी इस तरह नोट खरीदेगा, क्योंकि करेंसी के बदले करेंसी वही करेंसी, ये नाजायज है। आप कहेंगे रियाल भी हम करवाते हैं जब यहाँ से उमरे पे जाते हैं, रियाल की करेंसी और वो बदल जाती है, डॉलर बदल जाता है, लिहाजा करेंसी पाकिस्तानी रुपए से पाकिस्तानी रुपए को जब चेंज करेंगे तो ज्यादा लेना देना ये नाजायज, कम या ज्यादा। चनांचे आज से बहुत पहले जब वैगने चलती थी तो हमें याद है कि वो उतर के खुले लेता था फकीर से, या बाजू लोग ऐसे एजेंट होते थे फकीरों के जो 90 रुपए देते थे 100 रुपए के बदले में। तो हमने मसला मालूम किया था, हजरत मुफ्ती साहब ने मसला बताया था, मुफ्ती रशीद अहमद रहमतुल्लाह के शागिर्द ने, कि ये नाजायज है करेंसी के बदले कमो बेश करना। अब वो बिलफर्ज वो कहेगा तो हम क्या, हम यहाँ अल्लाह के वास्ते काम करें, 100 के बदले 100 दे दें, हम क्या। इसका तरीका भी बताया, ये नहीं कि तरीका नहीं, आप पूछें तरीका मौजूद है। उन्होंने बताया एक माचिस की डिबिया रख लें, जो उस जमाने में 8 आने की आती थी, अब 4 रुपए की है, 2 रुपए की है, 5 रुपए की, एक माचिस की डिबिया रख लें और उसके साथ आप चाहे 80 रुपए लें और एक माचिस की डिबिया रख लें, तो माचिस की डिबिया के मुकाबले में सामान हो जाएगा और उसका लेना जायज हो जाएगा। आज भी अगर कोई ऐसी सूरत कर ली जाए कि चंद दाने खजूर के रख लिए जाए, बिलफर्ज रमजान का मौसम है, 8-10 दाने खजूर के रख लिए जाए और उसके बदले में ये दे दिया जाए तो जायज हो जाए, सामान होना चाहिए बदले में। तो इसलिए ये या तो ईदी देना ना फर्ज है, ना वाजिब है, ना सुन्नत है, ये एक एक माशरे की रस्म है, क्योंकि इसको सवाब नहीं समझा जाता, इसीलिए हम इसको बिदात भी नहीं कहते। लेकिन अगर इसमें ये चीज है कि जरूरी है देना, नया नोट ही होना चाहिए, ये कहाँ लिखा है कि नया नोट ही होना चाहिए, वैसे भी घूमते फिरते नया नोट आ ही जाता है हाथ में, लिहाजा इसके लिए इतना बड़ा गुनाह ना करें कि जिससे सूद लेने देने का गुनाह हो। और वैसे भी ईदी आदमी देता है, फिर ये वो ये उम्मीद अगर रखता है कि ये भी आके हमारे बच्चों को इससे ज्यादा देगा, तो ये न्योता की रस्म है जो नाजायज। दे तो अल्लाह के लिए दे, और बच्चों को मालिक भी ना बनाए, मालिक बड़ों को बनाए, ताकि अगर बड़े बाद पैसा होता है, ज्यादा पैसा नहीं है घर में, गुर्बत आम है, लिहाजा वो वही पैसा जमा करके दूसरे घर जाके फिर देते हैं, तो अगर बच्चे का पैसा होगा तो वो नहीं दे सकते, और अगर मालिक बड़ा बनेगा तब वो दे सकते हैं। लिहाजा इस नियत के साथ दें कि हम दे रहे हैं बड़ों को, लेकिन बच्चों को दिल खुश करने के लिए उनके हाथ लो बेटा ले लो, और नियत कर ली कि हम बड़ों को मालिक बना रहे हैं। लेकिन उसके लिए भी यही बता रहा हूँ कि ये नया नोट किसी तरह भी इस तरह खरीदना जायज नहीं है। हाँ, कोई दोस्त अहबाब होते हैं बैंक में, उनसे गुजारिश करें कि हमें दे दो, तो वो दे भी देते हैं, ऐसा नहीं कि नहीं दे रहे हैं, लेकिन क्योंकि इसमें किल्लत है, लिहाजा लोग इसको कमाई कर रहे हैं। लोग ये नहीं समझते हलाल है हराम है, पैसा आना चाहिए, ये गुनाह कबीरा है, सूद का गुनाह है। जो एक ईद की जो ईद क्यों मनाई जाती है, रोजा रखने वालों के लिए अल्लाह ताला ने ईद दी है। आज जो जितना रोजा खोर होता है इतना ज्यादा ईद की तैयारी करता है, 4-4 जोड़े बना रहे हैं, रोजा एक नहीं रखा या 3 रखते हैं, एक शुरू में, एक दरमियान में, एक 27वीं ऐसे जुमे का अलविदा का रोजा, और जोड़े 4-4 बना रहे हैं। तो बताइए ईद क्यों दी अल्लाह ताला, तो मेरे बंदे 30 रोजा रखे 29 रोजा रखेंगे और उसके बाद फिर उनका मुंह खुलेगा, खुशी मनाओ, ये हंसने बोलने और जमा करने के दिन है, हदीस शरीफ में है ये, क्योंकि इतने दिनों पाबंदी लगाई हुई थी ना, लिहाजा इसमें आप गमगीन ना रहें, मुंह बंद करके ना रहें। रोजा रखना तो हराम है, कोई कहे नहीं मैं नहीं खाता, थोड़ा बहुत खाना चाहिए, मीठा भी खाना चाहिए, खाना चाहिए ताकि इस दिन खुशी का इजहार हो, इस दिन गमी का इजहार ठीक नहीं है। तो जब अल्लाह ताला जैसे लोग रोते हैं ना, मुरम्मत फरमा अलविदा माह रमजान अलविदा, बहुत से लोग रो रहे हैं, असल में ये खाली सर अल्फाज हैं। अगर अल्लाह ताला जिब्रील अमीन को भेज दे बिलफर्ज इनके रोने को कबूल करके, और कहे तुम्हारे रोने को अल्लाह ताला ने कबूल फरमा लिया है, एक महीने के रोजे मजीद फर्ज कर दिए,
तो सचमुच रोने लगेंगे फिर दिल की गहराइयों से, ये क्या कर दिया हमने, ये तो बहुत ही अजीब हो गया। तो जब अल्लाह ताला मुंह खोल रहे हैं तो मुंह खोलो, जब छुट्टी दे दे उस्ताद तो भागो और खुशी से घर जाओ, जब अल्लाह ताला चांद निकाल दे तो रो मत कि क्यों रमजान चला गया। अब अल्लाह ताला हमें, अल्लाह ताला ने हमारे रोजे बस ये दुआ करे कबूल फरमा ले, अब अल्लाह ताला ने ईद की खुशी अता फरमाई, तो ईद की खुशी क्यों दी है कि हाँ कहने का मकसद ये था ताकि रमजान के जिसने रोजे रखे हैं मुंह बंद रखा उसने, पेट भूखा रखा, अल्लाह के माना, एक दिन उसको खुशी का दिया गया और उसमें वो खुशी मनाए, दोस्त अहबाब से मिले जुले, अच्छे कपड़े पहनना, ये किसी भी रिवायत में नहीं है कि नए कपड़े पहनना, जैसे जुमे के दिन है अच्छे कपड़े पहनना, इसी तरह ईद के दिन भी अच्छे कपड़े पहनना, क्योंकि उस जमाने में नए कपड़ों का रिवाज ही नहीं था। बहुत अरसे में हज़रत उमर रज़ी अल्लाह अन्हु दो जोड़े और चादर, दो चादरें होती थी एक जोड़ा था, नबी अलैहि सलाम के एक जोड़ा था, जो कभी बाहर से वफ़ ज्यादा था तो आप उस कुर्ते को ज़ेबतन फरमाते थे, उसमें धारियां पड़ी हुई थी, आप उसमें बहुत हसीन मालूम होते थे, लेकिन आपने रखा हुआ था, कोई बाहर से वफ़ आता था खास मौकों पर आप उसको पहनते थे, वरना वही दो चादरें एक ऊपर और एक नीचे। ग़ज़वे बदर के बारे में मशहूर है कि आप जब ऊपर हाथ उठा के दुआ मांग रहे थे आपकी चादर शानों से नीचे जा रही, अगर कुर्ता होता तो नीचे थोड़ी जाता, कुर्ता पहनना भी साहब, बता रहा हूँ कि उस जमाने में ये सादगी थी। आज हमारे घरों में कितने जोड़े हैं, लेकिन फिर भी अगर कोई जोड़ा ना बनाए वो अपने आप को बहुत महरूम समझता है, बहुत गरीब समझता है। रोजा ना रखे तो ये नहीं समझता कि मुझसे गलती हो गई, बल्कि रोजा ना रखना बहुत से लोग नहीं रख रहे, लेकिन जोड़ा नहीं बना अफसोस की बात यह कि मैं कितना गरीब हूं कि मेरा जोड़ा नहीं बना। हालांकि जोड़ा बनाना ना फर्ज है ना वाजिब ना मुस्तहब, बल्कि बस वही ईद की खुशी में अगर किसी अल्लाह ताला ने दिया है एक नहीं चार जोड़े भी बना ले कोई हर्ज नहीं है, लेकिन रोजे भी तो रखे और तरावी भी तो पढ़े। जो ये करता है उसके लिए ये खुशी अल्लाह ताला ने दी। बात वही है कि ईद की तैयारी में और ईद की खुशी में ईदियां दे रहे हैं और इसके लिए तो नया नोट जरूरी है क्योंकि बच्चे पुराना नोट लेते नहीं, हालांकि दोनों करेंसी का रेट तो बराबर होता है, बस एक दिखाने की बात होती है कि नया नोट है। तो लिहाजा अगर किसी को आसानी से मिल जाए तो ठीक है, ना मिले तो परेशान ना हो, ऐसे गुनाह में मुब्तला ना हो। जिन्होंने लाख लाख दो लाख, मुझे एक लड़का रहता है ये सामने, अभी वो साल पे गया, उसने बताया कि हमारे एक दोस्त है वहां पे ये खुदा की बस्ती में, अपनी बेटी की शादी के लिए उन्होंने 3 लाख रुपए सूद पे कर्ज लिया था, सूद पे कर्ज ले रहे शादी के लिए क्योंकि बस लोगों को दिखाना है, तो अब उस पे 6.5-7 लाख रुपए हो चुका है, दे नहीं सक रहा है, यहाँ तक के बढ़ता चला जाता है, सूद दर सूद लगता है। ये जो यहाँ पे मना किया अल्लाह ताला कि मत खाओ, या अय्युहल लजीना आमनू ला ताकुलुर रिबा अज़आफम मुज़ाफतम वत्तकुल्ला, बढ़ा चढ़ा के सूद दर सूद मत खाओ, मना किया हराम, जब कुरान में ला कह दिया लाए नहीं कहलाता, इसके खिलाफ करना हराम होता है, ऐसा करने वाला अल्लाह का दोस्त नहीं हो सकता। तो जिस तरह वो 3 लाख उसने गलत लिया, इसी तरह 100 रुपए भी जो दे रहे ले रहे ये भी इतना ही बड़ा गुनाह है, ये ना समझे। फरमाया एक सूद, मुफ्ती शफी साहब ने रिवायत मारिफुल कुरान में लिखी है, सुनी सुनाई बयान नहीं कर रहा हूँ, सूद का एक दिरहम 36 मरतबा बदकारी जिनाकारी मुंह काला करने से बदतर है। सूद का एक दिरहम जो चंद पैसे का होता था, अब चले 5 रुपए का होगा 10 रुपए का होगा, इतना एक अगर आदमी ले जान के ऐसा करे तो अगर खुदा ना खास्ता किसी ने किया है तो उसको वापस करे और आइंदा भी लोगों को बताए भाई ऐसा ना करो, इतना बड़ा गुनाह। तो अपने दिल खुश करने के लिए क्या करें साहब, आज तो सभी कर रहे हैं, आज जवाब ये होता सब कर रहे हैं, सब करने से हराम हलाल नहीं हो जाता, सब अगर मुर्दार खाने लगे हम भी खाने लगे, हमें पता है कि हमारे लिए नाजायज। तो हमारी बात चल रही थी कि अल्लाह ताला हमारे आकाए दो जहां सल्लल्लाहु अलैहि वसल्लम ने बहुत सी चीजें हमारे फायदे के लिए बयान की हैं, इसका हुक्म शरई नहीं होता लेकिन उसको करने से हम नुकसान से बच सकते हैं। जैसे फरमाए दो, एक चप्पल पहन के ना चलो, बगैर छत और मुंडेर के छत में ना सो, इसी तरह गर्म पानी से धूप में रखे हुए गर्म पानी से ना नहाओ, इसी तरह ये भी फरमाया कि सूरह इखलास फलक और नास रोजाना सुबह को पढ़ लो। हजरत अबू हुरैरा रज़ी अल्लाह तआला फरमाते हैं कि आप हमसे ओझल हो गए, सहाबा परेशान होते थे कि नबी अलैहिस्सलाम कहां चले गए, कोई नुकसान ना पहुंचा दे। हजरत अबू हुरैरा कहते हैं मैं बहुत मुश्किल से पहुंचा एक बाग में, एक छोटी सी जगह से लोमड़ी की तरह मैं अंदर घुसा और जाके मैंने नबी अलैहिस्सलाम को पा लिया, जब मैंने आपको पाया तो आप समझ गए कि यहां मुझे ढूंढते हुए आया। फरमाया अबू हुरैरा कहो, क्या कहूं या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, यूं कहो तीनों कुल का अमल करवाया आपने, फरमाया सुबह शाम जो इसको पढ़ ले तकफीक मिन कुल्ली शय, तीनों कुल से मुराद सूरह इखलास تین مرتبہ بسم اللہ الرحمن الرحیم کے ساتھ، ابھی ہم یہاں پڑھتے ہیں ذکر کی مجلس میں، یہ وہی ہے، حضرت والا اس کی تاکید فرماتے تھے۔ ہر آدمی پریشان رہتا ہے، کسی نے کچھ کرا دیا کچھ کرا دیا، آپ نے ایسے وظیفے بتا دیے امت کو، اگر امت پڑھے تو انشاءاللہ کوئی کچھ نہیں بگاڑ سکتا، جنوں کا سردار بھی نہیں بگاڑ سکتا جو ان وظائف کو صحیح سے پڑھے۔ تینوں قل کا عمل، تین مرتبہ سورہ اخلاص بسم اللہ الرحمن الرحیم کے ساتھ، قل ہو اللہ احد، قل اللہ احد نہیں، ذرا آرام سے پڑھیں، قل ہو اللہ احد اللہ الصمد، اس طرح کر کے تین مرتبہ، پھر تین مرتبہ سورہ فلق، پھر تین مرتبہ سورہ ناس بسم اللہ، سب کے ساتھ پڑھنی ہے۔ تو جو صبح پڑھ لے شام تک مغرب تک، تکفیک من کل شیء، فرمایا اللہ تعالیٰ اس کے تمام کاموں کے لیے کافی ہو جائیں گے، ای تکفیک من کل شر، یعنی تمام شرور سے حفاظت کے لیے کافی ہو جائیں گے۔ پھر جو مغرب کے بعد پڑھ لے، ہمارے شیخ مزاحن فرماتے تھے، حضرت والا کی طبیعت میں ظرافت تھی، فرماتے تھے آفٹر فجر اور آفٹر مغرب جو اس وظیفے کو پڑھ لے، اللہ تعالیٰ اس پر، اللہ تعالیٰ اس کی حفاظت فرمائیں گے۔ تو روزانہ پڑھا کریں، تاکہ بہت سے لوگ، بچے ڈرتے ہیں اور عیسائی شیطان تنگ کرتا ہے، شریف میں چھوٹے بچوں کو شیطان تنگ کرتا ہے، کچوکے لگاتا ہے، اس کی وجہ سے روتا ہے، لہٰذا اس کو ماؤں کو بتائیں کہ اس کو تینوں کل پڑھ کے دم کرو۔ یہاں لاتے ہیں ہم بھی کیا کرتے ہیں، ہم کیا پورا قرآن پڑھیں گے اس کے لیے؟ یہی تینوں کل پڑھے ہوتے ہیں، ہم اس کو دم کر دیتے ہیں۔ وہ حافظ جو قرآن پڑھا ہوتا ہے بوتل میں دم کر دیتا ہے، کہتے نہیں آپ دم کریں۔ ارے بھائی، سب قرآن میں، ہر قرآن میں شفا ہے، قرآن شفاء للناس ہے، یہ لوگوں کے لیے اس میں شفا ہے۔ جو آدمی پڑھے تین مرتبہ سورہ اخلاص فلق اور ناس پڑھ کے، تجوید صحیح ہو اور اخلاص کے ساتھ پڑھے اور بچوں کو دم کر دیں، انشاءاللہ وہ ڈرنا ورنا چھوڑ دیں گے۔ لہذا ہم نے یہ سب معمولات کرتے نہیں ہیں۔ ایک اور ہے، بعضے کہتے ہیں کوئی نہ کوئی اثر ہمیں نظر آتا ہے، کوئی جن نظر آتا ہے۔ اول تو یہ واہمہ ہوتا ہے، اکثر لوگوں کا واہمہ ہوتا ہے۔ ایک ہمارے دوست تھے ڈائمنڈ ٹیکسٹائل میں، وہ کہنے لگے ذرا دیکھو میرے جیب میں ایک تعویذ نکلا، ذرا کسی کو دکھاؤ گے، مجھے کچھ سمجھ نہیں آتا، میں عامل نہیں ہوں، تعویذ وغیرہ مجھے سمجھ میں نہیں آتا۔ دو تین دن وہ پریشان رہے، تو پھر آ کے کہا یار بتاؤ، میں اتنے پریشان ہوں، یہ میں نے بھائی کی پینٹ پہن لی تھی۔ پریشان کیا ہے کہ جیب سے تعویذ نکلی، بھائی نے رکھی تھی تعویذ، لے آئے۔ اس طرح لوگ پریشان ہوتے ہیں بلا وجہ پریشان ہوتے۔ تو جس کا تعلق اللہ سے ہوتا ہے وہ جانتا ہے اللہ کے چاہے بغیر کچھ نہیں ہوتا، جب پتا نہیں ہل سکتا۔ ہمارے سعودی عرب میں دوست ہیں، اور وہ مولانا عاشق الہی صاحب کے پوتے ہیں، بڑے عالم ہیں وہاں کے، ان کے پوتے ہیں، وہ کہتے ہیں کہ کسی سعودی پر جن نہیں آتا، وہ بھی تو مسلمان ہے، سعودی پہ نہیں آتا، مسلمان پر وہاں بھی آ جاتا ہے، کیونکہ یہاں پہ پاکستانی پر وہاں بھی آیا، سعودی پہ نہیں آتا۔ لہذا وجہ کیا ہے کہ جو ڈرپوک ہوتا ہے اس کو یہ چیزیں ڈراتی ہیں۔ ہمارے والا فرماتے تھے مزاحن کہ کبھی آپ نے سنا محمد علی قلعے پہ جن آ گیا، بھولو پہلوان پہ، جو دل کا مضبوط ہوتا ہے اور طاقت بھی ہوتی ہے، جن وہاں نہیں آتا، عورتوں پہ اس لیے آتا ہے کہ عورتیں کمزور ہوتی ہیں، کوئی دیکھ لیا سایہ، اب ایسے آپ دیکھیں نا تو ایسا لگے کوئی گزرا ہے، بس یہ کوئی گزرا ہے، مجھے ڈر لگ رہا ہے، بس جب سوچ لیا تو پھر وہ چیزیں اور بھی اگر ہوتی ہیں تنگ کرتی ہیں، نہیں بھی ہوتی تو حواس پہ چھا جاتی۔ لہذا اس سے ڈرنے کی بات نہیں ہے، اگر آدمی پاک صاف رہے اور سورہ بقرہ کی تلاوت کرے، سورہ یاسین کی تلاوت کرے، اگر کسی کو واقعی شبہ ہے اور ایسی چیز ہوتی ہے، نہیں ہوتا ایسا نہیں، جنات کا وجود موجود ہے، لیکن ہزار پانچ سو میں کوئی ایک آدمی پہ ہوتا ہے، اکثر لوگ وہم کے مریض ہوتے ہیں۔ وہاں اسماعیل صاحب دام رکاتم حضرت والا کے بڑے خلیفہ ہیں بنگلہ دیش میں، وہ جب پاکستان آتے تھے تو ہم الحمد للہ دوسرے خان کا جاتے تھے، بعد میں ہمیں پتا نہیں چلتا تھا، لوگوں کو پہلے سے پتا چل جاتا ہے، سنا مولانا اسماعیل صاحب آئے ہوئے، میں نے کہا آپ کو کیسے پتا؟ ہمیں پتا چل جاتا ہے، پہلے سے وہ اس تلاش میں رہتے تھے۔ جب وہ آتے تھے ایک ایک رات میں سو سو مریضوں کو دیکھتے تھے، انہوں نے مجھ سے خود بتایا، کیونکہ ہمارے پیر بھائی تھے، ہمارے تعلقات خانقاہ میں تھے، کہ دیکھو اثر یہاں پہ جتنے سو آدمی آتے ہیں نا، 98 پہ کچھ نہیں ہوتا، ایک پہ جن اور ایک پہ جادو کا اثر تھوڑا سا ہوتا ہے، اس کو بھی الحمدللہ ہم اس کو ڈیل کر لیتے ہیں، اتنا مسئلہ نہیں، لیکن 98 لوگ صرف وہم کو دکھانے کے لیے آتے ہیں، پیٹ میں مروڑ ہو رہی ہے تو کسی نے کچھ کرا دیا، کہیں نہ کہیں بس اس کو جن پہ لے کے جانا ہے، اور ہم تعلق میں اللہ پیدا نہیں کرتے۔ اگر تعلق میں اللہ پیدا کریں تو یہ جنات کا خوف نکل جائے، لوگ ڈرتے ہیں، عاملوں کے پاس جاتے ہیں۔ الحمدللہ ثم الحمدللہ، حضرت مفتی رشید احمد صاحب رحمۃ اللہ تعالیٰ کو میں نے بہت قریب سے دیکھا اور کئی عرصے تک دیکھا، حضرت فرماتے تھے کہ جہاں پہ آپ کو جن نظر آئے وہاں پہ میرا نام لیجئے مفتی رشید احمد، اگر وہ نہ بھاگے تو پھر میرے پاس آئیے۔ اور لوگوں نے تجربہ کیا ہے، بھاگا ہے حضرت کے نام سے، ہمارے حضرت کے نام سے بھی بھاگا ہے۔ ایک صاحب میر صاحب کے پاس آتے تھے اور کہا کہ حضرت بہت تنگ کر رہا ہے، عامل کو لے کے جاتا ہوں چلا جاتا ہے، आमिर जैसे ही घर जाता है दोबारा आ जाता है, फिर उसको लेने के लिए कहां से जाए, वो कंट्रोल तो करता है लेकिन उसके जाते ही फिर आ जाता है। ये तंग करती है ऐसी चीजें, वाकई अगर गले पड़ जाए, अल्लाहुम्मा हफ़ज़ना मिन्हुम, अल्लाह ताला हमारी हिफाजत फरमाए। तो अमीर साहब ने फरमाया मुझे अल्लाह ताला ने दिल में डाला, हमसे बताते थे वो कि मेरे दिल में डाला कि तुम जाके बताओ कि तुम क्या समझते हो, मैं एक बड़े अल्लाह वाले का मुरीद हूँ, मौलाना हकीम अख्तर साहब दामत बरकातहू हयात थे, अभी मैं उनको बुलाता हूँ अगर तुम नहीं जाओगे। उसने कहा अच्छा अच्छा मैं चला जाऊंगा। मीर साहब ने फरमाया वो ऐसे ही कहेगा, उसको कहना नहीं मैं अभी जा रहा हूँ, तुम अभी जाओ। तो वो अभी गया और कभी गया, फिर नहीं आया, अल्लाह वालों के नाम से दोबारा नहीं आया। ये एक किस्सा नहीं है, हाजी साहब हिमदादुल्ला महाजिर मक्की रहमतुल्लाह ताला हमारे सिलसिले के सरखील हैं, हकीम उल उम्मत थानवी के भी वो शेख हैं, उनको किसी ने अपने घर में बुलाया, घर में यही मसला था, लिहाजा जान के ये बताया नहीं कि ये मसला है। वो जानता था कि हजरत तशरीफ लाएंगे तो जिन्नात भाग जाएंगे, क्योंकि हजरत अल्लाह वाले हैं, आमिल नहीं थे। लोग आमिलों के चक्कर में पड़ते हैं, हमारे फरमाते थे कहां जाते हो, आमिलों के पास, किसी कामिल के पास जाओ, आखिरत भी बनेगी दुनिया भी बनेगी। आमिलों के चक्कर में हजार नहीं, दस दस हजार रुपए, ये तो बहुत काला जादू है। इसके लिए आपको हिरन की चमड़ी लानी पड़ेगी, हुदहुद का गोश्त लाना पड़ेगा। अब ढूंढिए हुदहुद का गोश्त आप पूरे पाकिस्तान में, और ऐसी चीजें जो आपको मिल नहीं सकती। अभी फिलहाल आप 20-30 हजार रुपए दे दीजिए, फिर हम इंशाल्लाह आएंगे थोड़ा बहुत दे सकते। तो पहले ही जो है, हालांकि कुछ भी नहीं होता, कुछ भी नहीं होता, बेकार बातें होती। तो हाजी साहब को ला के उन्होंने सुला दिया, हाजी साहब रहमतुल्लाह ताला, उनको क्या पता अपना सोए 3 बजे उठे, जो उन लोगों का मामूल था रात को तहज्जुद के लिए। तो रमजान में नहीं उठते थे लोग, रोजाना उठते थे क्योंकि ईशा पढ़ के सोते थे और रोजाना 3 बजे तहज्जुद में उठ जाते। अब उठे तो उनको राम गड़ाम आवाज आई जनाब की, कौन है भाई यहाँ पे? कहा ये कौन है? हमारा घर है, हमारा कब्जा है यहाँ पे। कहा कौन हो तुम? कहा हम जिन। तो कहा कि और तो आप कौन है? कहा मैं इमदादुल्ला हूँ। वो पहचान गया, आप तो बुजुर्ग हैं, आप हाजी इमदादुल्ला। हाँ मैं। तो कहा कि भाई हम तो आपसे बहुत मिलने की तमन्ना थी, अच्छा वो आपसे मुलाकात हो गई। कहा अच्छा, नेक बंदों से मिलने की तमन्ना और अल्लाह वालों से हुस्ने जन और मुसलमानों के घरों पर कब्जा किया हुआ तुमने, चलो निकलो यहाँ से। उसने मुसाफा किया, अब आप कहते हैं तो हम यहाँ से जाते हैं। हकीम उल उम्मत लिखते हैं कि हाफिज जामिन शहीद भी हाजी साहब के साथ थे, वो बहुत जलाली आदमी थे। तो हाजी साहब ने कहा कि मुझसे मुसाफा कर लिया, वो हाफिज जामिन बैठे उनसे भी कर लो। कहा नहीं, उनसे हमें डर लगता है। जिन कह रहा है कि हाफिज जामिन से डर लगता है। तो हाफिज जामिन शहीद राम और भाग में वो शहीद भी हुए, बहुत ही यानी कट्टर मुसलमान थे, अल्लाह वाले थे। बता रहा हूँ कि जो अल्लाह से डरता है, सारी मखलूक जिन क्या चीज है उससे डरती है। हजरत शेख अब्दुल कुद्दूस गंगोई रहमतुल्लाह ताला एक बड़े बुजुर्ग गुजरे हैं, कहानी किस्से नहीं हकायक है। अली मियां नदवी ने यह किस्सा लिखा है, अली मियां नदवी का कलम ऐसा है इस पर आदमी खुदा की कसम उठा सकता है, कोई पैदल रिवायत को नकल नहीं करते। फरमाते हैं कि शेख अब्दुल कुद्दूस गंगोई रहमतुल्लाह ताला बड़े बुजुर्ग गुजरे हैं, कि वो उम्मत उनका नाम इतने अदब से लेते हैं, चिश्तिया सिलसिले के बुजुर्ग, और उनके यहाँ जो है महफिल सेमा भी होती थी। महफिल सेमा वो ढोल तबला सारंगी वाली नहीं, कुछ लोग खड़े होकर शेर पढ़ते थे, और कभी उनको जला जब उनको उनको हाल आ जाता था तो वो यानी वो बहुत ज्यादा मस्त हो जाते थे, एक ही शेर बार बार। सुल्तान निजामुद्दीन औलिया रहमतुल्लाह ताला के यहाँ भी ये होता था, महफिल सेमा जो कहता है कि ढोल तबला सारंगी ये नाजायज है, क्योंकि खुद नबी अलैहिस्सलाम ने फरमाया बोइस्तु बिकस्रिल मजामीर, मैं गाने बजाने के आलात को मिटाने के लिए भेजा गया हूं। तो ये बहुत आला दर्जे के शेख हैं। बाद में घर में फाका होता और बीवी कहती खाना कम मिलेगा, तो फरमाते थे हमारा खाना जन्नत में तैयार हो रहा है। हकीम उल उम्मत फरमाते हैं एहलिया और तरमा पीरानी साहब भी आती थी, वो भी सब्र करके आज होती चलो चलो जाओ जन्नत में, तुम खाना हमें खाना ला के दो। दस दस दिन के फाके हो जाते थे। और इसके भी एक किस्सा भी लिखा है कि उनके शेख आ गए, शेख के भी शेख आ गए। शेख अब्दुल हर अल्लाह वाला कोई अल्लाह वाला बनाता है, हम ही इतने बड़े हो गए कि हमें बनाने की जरूरत नहीं पड़ती। शेख अब्दुल कद्दूस गंगोई रहमतुल्लाह ताला के शेख आ गए, वो घर में नहीं थे। तो पीरानी साहिबा से कहा अपनी मुरीदनी से, भाई क्या बात है, कैसा गुजर, खाना पीना नहीं मिला रात को? भाई हमारा भी फाका है। तो ठीक है, हम भी फाका करेंगे। उस जमाने फाका कोई अजीब बात नहीं था, आज कोई घर में कोई जाए ना मिलेगी, ये कैसे फत्तू फकीर लोग कुछ भी नहीं खिलाया। तुम्हारा फाका है तो हमारा फाका भी है। लिहाजा लेकिन एक तावीज लिख के दिया और फरमाया इसको जो है चक्की जहां से आटा पीसा जाता था ना पहले, चक्की में इसको रख दो, इंशाल्लाह बरकत देगा अल्लाह। उन्होंने चक्की में रखा, आटा थोड़ा सा था उसमें, चला रहे रोजाना आटा निकल रहा है, रोजाना आटा निकल रहा है। हजरत आए शेख अब्दुल कुद्दूस गंगोई रहमतुल्लाह ताला, अब वो रोजाना खाना मिल रहा है, क्या बात है, बहुत दिनों से हमारा मेहमान फाका नहीं आया। तो कहने लगे कि हाँ मैं भूल गई, वो आपके शेख आए थे, उन्होंने एक तावीज दिया था, उसको मैंने वहां रखा है, जब से तो वो बंद ही नहीं हो रहा, आटा निकलता चला जा रहा है, उनकी करामत थी। حضرت گئے. یہ بتا رہا ہوں ان لوگوں کی یہ فاقہ بھی اختیاری تھا, جا کے اس کو تعویذ کو اٹھایا, چوما اور اپنی ٹوپی کے نیچے رکھا, یہ تو اس کی جگہ یہاں پر ہے, وہاں تھوڑی ہے. پھر فاقے ہونے لگے, جان کے کیا نا, چھوڑ دیتے چلو یہ تو بہت اچھا ہے مشین چل رہی ہے, لیکن جان کے کیا. فاقہ ان لوگوں کو محبوب تھا, اتنے بڑے بزرگ ہیں. تو ان کا ایک شاگرد تھا, وہ عامل بن گیا, ایسی جیسے آج کل بن رہے ہیں شاذلی سلسلہ اور فلاں, ایسے ساری توجہ یہ ہوتی ہے, بس جن پکڑ لے تو بہت بڑا اللہ والا سمجھتے. حکیم الامت کو اسی لیے اس پہ غصہ آتا ہے کہ لوگ جنات والے کو عامل کو بہت بڑا پہنچا ہوا اللہ والا سمجھتے ہیں, حالانکہ اکثر عامل نماز روزہ بھی پوری طرح نہیں کرتے. حضرت تھانوی فرماتے ہیں کہ عاملین کی نسبت باطنی سلب ہو جاتی, عام آدمی کا جملہ نہیں ہے, حکیم الامت کا جملہ بہت جچا تلا ہوتا ہے. عاملین کی اکثر نسبت باطنی یعنی تعلق مالا سلب ہو جاتا ہے, کیونکہ ان کی نظر اپنی ذات پہ ہوتی, میں جن اتار سکتا, میں ایسا ہوں, میں ویسا ہوں, میں یہ کر سکتا ہوں. اور اس عورت آ رہی ہے, زیادہ عورتوں بھی ہوتا ہے نا, مرد بہت ہی کم ہوتے ہیں, تو عورت سے خلوت کرتے ہیں, سارا نور جو ہے باطن کا ضائع ہو جاتا. تو وہ شاگرد وہ بہت پہنچ گیا, تو اس نے جو ہے موکل کیا. ابھی کل ہی دوست بتا رہے ہیں تمہارا شیخ بہت بڑا اللہ والا ہے, وہ اپنے زبان میں تعریفیں کرتے رہے, موکل ہے اس کے پاس اللہ والا, جو اس کا موکل ہونا ضروری ہے. ہم نے کہا اس کو بتاؤ کہ موکل کے بغیر وہ ان کے قابو میں رہتے ہیں, الحمدللہ موکل کی ضرورت نہیں پڑتی, وہ تو اتنے وظیفے پڑھ کے قید کرتے ہیں نا. بتا رہا ہوں کہ وہ آیا موکل اس کے ان کا, اور آ کے کہا کہ شاگرد نے بھیجا ہے, آپ کے شاگرد فلانے نے بھیجا ہے, اور وہ آپ کو بلا رہے ہیں, بلانا چاہ رہے ہیں کہ حضرت کو وہاں سے لے آؤ. حضرت نے اس کو دیکھا, تو مجھے لے کے جائے گا, اس کو لے کے چل جائے ادھر سے. وہ جن جو ہے واپس گیا اور اپنے ہی وکیل کو لے کے آیا, جو اس کو قید کیا وہ اس کو اٹھا کے لے کے آیا. یہ واقعہ ہے, اٹھا کے لے کے آیا, اور جب وہاں بیٹھا تو پھر حضرت بھی مسکرایا, وہ بھی مسکرایا. حضرت نے فرمایا کیا کھیل تماشا تو نے لگا رکھا, وہ یہ دکھانا چاہتے تھے کہ تمہارے عملیات نے کچھ نہیں کیا, تعلق مع اللہ ایسی چیز ہے کہ جن اس کا تابع ہو جاتا ہے, جن اس کا تابع ہو جاتا ہے. ایک اور قصہ علی میاں ندوی رحم اللہ تعالیٰ نے لکھا ہے کہ ایک جن ایسا تھا, ایک عامل تھا, اس نے عامل کا کام یہی ہوتا ہے کر لیتے ہیں ایسا کبھی کبھی, جن کو پکڑا بوتل میں مار دیتے ہیں, جلا دیتے ہیں. اب اس کا بیٹا جو تھا وہ ان کا دشمن بن گیا ہے, یہ ہوتا رہتا ہے اکثر. ہم نے دیکھا ہے کہ براہ راست عامل کو کچھ نہیں کر سکتے, اس کے گھر والوں پر وہ تنگ کرتے ہیں, اور کوئی بچی نابینا ہو گئی ہمارے جاننے والے ہیں, اور اسی طرح بچوں پہ بچیوں پہ, وہ خود تو حصار میں رہتے ہیں اور وہ دوسروں کو وہ تنگ کرتے ہیں. تو بہرحال وہ انہی کے پہ حملہ کرنے لگا, اور اس کی ماں جو جننی تھی, اس جن کی بیوی جو جس کو مارا تھا, اس نے کہا کہ تو اگر اپنے باپ کا بیٹا ہے تو ایران جا, اور ایران کا کالا جادو, کیونکہ یہودی وہاں پہ ہوتے ہیں نا, اصل یہودیوں کا کالا جادو ہے, اور یہ ان کے شاگرد ہیں جو وہاں پہ رہتے ہیں, لہذا وہاں پہ جا کے تو جادو دوبارہ سیکھ, صحیح سے سیکھ, اور اس عامل کو سبق سکھانا ہے. وہ گیا اور واپس آیا, جب تھوڑا سال دو سال لگا کے جیسے قاری بنا دیتے ہیں, عامل بنا دیا, لہذا اعلیٰ ڈگری. تو اس نے, اما اتنی گھامڑ تھی کہ اس نے پھر کوئی امتحان لیا اس کا, تو اس نے وہ ناکام ہو گیا, کہا تو صحیح علم حاصل نہیں کیا, دوبارہ جا, اعلیٰ تعلیم حاصل کر گیا, دوبارہ بھیجا اس کو. دوبارہ وہ آیا تو پھر اس نے کہا آپ صحیح ہے, کہا اب جاؤ اس کو, اس کے ناک میں دم کرو. اس نے ایسا دم کیا ناک میں کہ وہ ایک بزرگ تھے, حضرت بھوپالی رحم اللہ تعالیٰ نے فرمایا کہ وہ بزرگ جب نکلتے تھے, دیکھے مسجد کے باہر ایک آدمی پڑا رہتا ہے, ایسا پڑا رہتا ہے کھڑا بھی نہیں ہو سکتا. تو انہیں پوچھا کیا ہوا ہے تمہارے ساتھ, ان بزرگ نے پوچھا, کہا یہ ہو گیا ہے, میں نے اس کو مارا تھا, اس کے ابا کو, بھئی میں نے اس لیے مارا تھا, وہ کسی انسان کے پیچھے لگا ہوا تھا, اس نے مجھے اس حالت میں, عامل کو اس حالت میں پہنچا دیا, حصار میں رہنے والے عامل کو اس حالت. ان بزرگ نے اس کو حاضر کیا, کون ہے بھائی, چلو ذرا. وہ آ گیا, کہا کہ یہ تم انسان کو تنگ کر رہے ہو, تمہیں پتا نہیں ہے گناہ انسان کو تنگ کرنا, چلو جاؤ یہاں سے. اس نے کہا کہ آپ کہتے ہیں تو جاتا ہوں, ورنہ میری اما نے اس کی جان لینے کے لیے مجھ سے کہا. ان کے کہنے پہ وہ چلا گیا. تو کہہ رہا ہوں کہ جو اللہ والا جو ہوتا ہے, اس کی جو ہے اس کی جنات بھی مانتے ہیں, اور عامل کی بات دفعہ عامل سے ہی بغاوت کرتے ہیں, اور عامل کو الٹا پھنسا لیتے ہیں. جیسے عامل کو اس حالت میں پہنچا دیا, لوگ بڑی چیز سمجھتے ہیں جنات کو حاضر کرنا. جو اللہ کا خوف جس کے دل میں ہوتا ہے, تقویٰ سے رہتا ہے, جنات اور ساری کائنات, صحابہ کے حالات ہمارے سامنے ہیں, اولیاء اللہ کے حالات, لہٰذا اس کو پڑھیں. اور کوئی جن کچھ نہیں کر سکتا. لوگ کہتے ہیں کسی نے کچھ کرا دیا, کسی نے کچھ کرا دیا, یہیں سے دو گلی چھوڑ کے صاحب آ گئے, چل کے دیکھ لو گھر بہت بھاری ہو گیا ہے. میں نے کہا وزن کر کے دیکھا ہے, گھر تو بھاری ہوتا ہے کیونکہ مٹی ہوتا ہے نیچے ہوتی ہے. نہیں آپ کو بتا, میں سمجھ گیا کہ منحوس نحوست آ گئی. میں نے کہا نماز پڑھتے ہیں آپ؟ کہا مجھے تو ٹائم نہیں ملتا. ٹائم نہیں ملتا, ایسے تھوڑی نماز چھوڑتے ہیں, بےچاروں کو ٹائم ہی نہیں ملتا, بیوی پڑھتی ہے. میں نے یہ تو آج پتہ چلا کہ نماز فرض کفایہ ہے, گھر میں ایک آدمی پڑھ لے سب پیدا ہو جاتے, جیسے اعتکاف میں ایک چار آدمی بیٹھ گئے سب پہ ہو گیا. तो आप नमाज नहीं पढ़ते, कुरान नहीं पढ़ते, फिर कह रहे हैं घर में कुछ है, ये करें टीवी घर में, हाँ टीवी भी, टीवी का शैतान नाच रहा है, गाने बज रहे हैं, तस्वीरें चल रही हैं, और हर किस्म के गुनाह है, फिर कहते हैं नौसत आ गई, तो नौसत नहीं तो रहमत बरसेगी ऐसे घर पर। लिहाजा ये करा कराया हमारा है, अगर हम अपने घरों को बचाना चाहते हैं तो तिलावत करें बुलंद आवाज से हदीस शरीफ में, अगर कहीं पे जिन हो और सूरह बकरा पढ़ा जाए, अमीर साहब इसको बार बार कहते थे सूरह बकरा रोजाना खत्म करो 40 दिन तक, जिन क्या जिन का दादा भी वहां ठहर नहीं सकता इंशाल्लाह, हदीस शरीफ का मफहूम है। अल्लाह ताला हमें वो ईमान और यकीन अता फरमाए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन।